यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका पाँच थामेमा अचानक बाढ़ी गाउँमा पस्दा आसपासका 20 घर, स्वास्थ्य संस्था, विद्यालयमा पूर्ण क्षति, 140 जनाको उद्धार। दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह। समयमै किसानलाई रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काबा महिला भलिबल प्रतियोगितामा सहभागी 14 नेपाली खेलाड़ीलाई जनही 3,00,000 रूपियाँ सहित सम्मान गर्ने सरकारको निर्णय। र थाइल्याण्डको प्रधानमन्त्रीमा 37 पायटोङ टार निर्वाचित।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका पाँच थामे स्थित भोटेकोशी नदीमा अचानक बहाव बढ़ेपछि आसपासका 20 घरमा पूर्ण क्षति पुगेको छ भने 140 जनाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो।
हामीसँग हिजो बेलुकासम्मको विवरणहरू प्राप्त भएको छ। संचार सम्पर्क त्यहाँ अहिले हाम्रो टुटेको छ, हिजो बेलुकादेखि संचार सम्पर्क छैन। हिजो बेलुका सबै जति व्यक्तिहरूको उद्धार भएको छ उहाँहरू सुरक्षित ठाउँमा पुग्नु भएको छ भन्ने हामीले रिपोर्टिङ पाएको छौँ। अहिले तत्कालको चाहिँ हामीसँग सम्पर्क छैन, तर हामीले त्यहाँबाट मेन्युअली अब मान्छेलाई पैदल हिँडाएर गएर भने त्यहाँ सम्पर्क स्थापित गर्ने प्रयास गरेका छौँ।
माथिल्लो क्षेत्रमा पानीको बहाव कम भए पनि बाढ़ी तल्लो क्षेत्रमा सर्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको उहाँले बताउनुभयो। अहिले नेपाल प्रहरी र नेपाली सेना उद्धार कार्यमा खटिएको छ। यसैबीच रक्षा मन्त्री मानवीर राई सहितको टोली हेलिकप्टर मार्फत सो क्षेत्रमा जाने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका पाँच नाम्चेको थामेमा हिजोदेखि बाढ़ी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो। दूधकोशीको शिरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले हिजो साँझ जारी गर्नुभएको सूचनामा भनिएको छ। बाढ़ीले सोलुखुम्बु स्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढ़ी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। थामे खोलाको बाढ़ी क्रमशः भोटेकोशी हुँदै दूधकोशीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिममा परेका छन्। दूधकोशीमा बाढ़ी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलु खर्क गाउँपालिका र रावाबेसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। थामे खोलाको बाढ़ी क्रमशः भोटेकोशी हुँदै दूधकोशीतर्फ झरेपछि जिल्ला विपद व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढ़ी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन्। सोलुखुम्बुमा हिमताल फुटेर वा हिम पहिरोको कारणले बाढ़ी आएको भन्ने यकीन भने भएको छैन। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ स्थित धौली गंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरका प्रमुख जिल्लाधिकारी नारायण प्रसाद सापकोटाले हिजो जारी गर्नुभएको सार्वजनिक सूचना अनुसार परियोजनाको बाँधको सिल्ट सफाई गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन्। आज बिहान 8 बजेदेखि भोलि साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्लाधिकारी सापकोटाले बताउनुभयो। बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ़ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो कृषि क्षेत्रका विद्यमान अवस्था चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र उच्च अधिकारी सहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मंगिरमा कति मल चाहिने हो त्यसको आकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले माछा पालन, दूध उत्पादन, सुन्तला, काजु, ल्वाङ र मसला लगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन पनि निर्देशन दिनुभयो। वहाँले पशुपक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी 3 वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाव दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेश मन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् 1950 अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षा समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाल सन् 2026 अल्प विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको र राजनैतिक सहमतिका आधारमा नेपालको संक्रमणकालीन न्याय सम्बन्धी कानूनका विषय टुंगो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो। सो अवसरमा उपविदेश मन्त्री वर्माले दुई देशबीचको 77 वर्षदेखिको द्विपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुशीको विषय भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डाक्टर थोमस पिन्जले हिजो शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ। प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गर्नुभयो। सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी 14 जना खेलाडीलाई जनही 3 लाख रूपियाँ सहित सम्मान गर्ने भएको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सरदर्शन पाण्डेलाई तोक्ने निर्णय गरेको बताउनुभयो। यस्तै सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट 150 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि मन्त्री गुरूङले जानकारी दिनुभयो। सरकारले राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो सरहका 59 जना कर्मचारीको सरूवा गर्ने र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत विभिन्न आयोजना कार्यान्वयन गर्न चालू आर्थिक वर्षका लागि 41 वटा राजपत्रांकित अधिकृत स्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा भारत भ्रमणमा जाने हुनु भएको छ। मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री राणाको नेतृत्वको प्रतिनिधि मण्डललाई आगामी भदौ 2-6 गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ कानूनहरू बनाउँदा कार्यान्वयनका क्रममा आउन सक्ने जटिलताहरूलाई समेत ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गुरूङले कानून बनाउँदा सरकारलाई घेराबन्दी गर्ने नभई काम गर्न सहज हुने गरी बनाउनुपर्ने बताउनुभयो। समितिमा विचाराधीन रहेको सार्वजनिक सेवा प्रसारण विधेयकका विवादित विषयहरूको टुंगो लगाउन बनेको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा मन्त्री गुरूङले कानून कार्यान्वयन गर्ने दायित्व सरकारको हुने भएकाले सरकारको कार्यान्वयन क्षमताका आधारमा मात्रै कानूनहरू बन्नुपर्ने बताउनुभयो। उपसमितिले हिजै समितिमा बुझाएको प्रतिवेदनमा रहेका कर्मचारी व्यवस्थापन परिषदको गठन लगायत केही प्रावधानहरूमा सरकार सहमत हुन नसक्ने उल्लेख गर्नुहुँदै संचार मन्त्री गुरूङले संसदमा सरकारले विधेयक पेश गर्दा लिएको अपेक्षा विपरीतका कुनै प्रावधानहरू नयाँ कानूनमा रहन गएमा त्यसको कार्यान्वयन हुनेमा नै शंका उत्पन्न हुने बताउनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले रेडियो नेपाल र नेपाल टेलिभिजन एक अर्कोमा गाभेर नयाँ सार्वजनिक सेवा प्रसारण संस्था बनाउँदा ती दुई संस्थामा हाल कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन र राज्यलाई पर्न सक्ने थप आर्थिक दायित्वबारे पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो। बैठकमा उपसमितिको प्रतिवेदन पेश गर्नुहुँदै उपसमितिका संयोजक छविलाल विश्वकर्माले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी उपसमितिले विवादित प्रावधानहरूमा सहमति जुटाउने प्रयास गरेको बताउनुभयो। कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टू द होम सेवा शुरू भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हिजो मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्नुहुँदै हुम्ला सहित देशका 77 जिल्लामा फाइबर टू द होम FTTH सेवा पुगेको जानकारी दिनुभयो। मन्त्री गुरूङले हुम्ला जिल्लामा यो सेवा शुभारम्भ भएसँगै 100 दिनमा सरकारले प्राथमिकतामा राखेका महत्वपूर्ण 5 कामहरू मध्ये पहिलो काम पूरा भएको बताउनुभयो।
हामीले 100 दिनमा गर्नुपर्ने चाहिँ 5 काम छन् हाम्रा, त्यसमध्ये एउटा काम चाहिँ शुरू गर्यौँ हामीले। र यो चाहिँ मन्त्रालयको लागि पनि ऐतिहासिक दिन हो, यो सरकारको लागि पनि ऐतिहासिक दिन हो, नेपाल टेलिकमको लागि त्यसै पनि ऐतिहासिक दिन। सिङ्गो नेपालभरि 77 जिल्लामा यसले चाहिँ FTTH पुर्याउन सफल भएको छ। सबैको खुसीको दिन हो, हामी पनि धेरै धेरै खुसी व्यक्त गर्दछौँ। अब हामी चाहिँ साँच्चै नै डिजिटल नेपाल बनाउने अभियानमा पनि यसको एउटा चाहिँ सहयोगी भूमिका रहन्छ, किनभने 753 पालिकाहरूलाई चाहिँ डिजिटलाइज गर्ने हाम्रो अभियान छ। त्यस्तै 7 प्रदेश र नेपाल सरकारको सबै कार्यालयहरू र हामीले चाहिँ केही चाहिँ वर्षभित्र नेपाललाई डिजिटल नेपाल बनाउने हामीले फ्रेमवर्क तयार गरेर यसपल्ट चाहिँ फेरि यो कार्यक्रम पनि लागू गर्दैछौँ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष राधिका रियालले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अबका दिनमा प्रविधिसँगै अगाडि बढ़नुपर्ने बताउनुभयो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ीले अहिले फाइबर टू द होम FTTS सेवा पुर्याइएको हुम्ला जिल्लामा आगामी दिनमा मुलुकका अन्य भागमा जस्तै प्रभावकारी रूपमा इन्टरनेट प्रयोग गर्न सकिने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार देश र जनताप्रति अझ बढ़ी पारदर्शी र उत्तरदायी हुन चाहेकाले सोही अनुसारको भूमिका खेलिदिन संचार माध्यमलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय समाचार समितिको भद्रकाली स्थित केन्द्रीय कार्यालयमा राक्षस मीडिया संग्रहालयको उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले मीडियाले सरकारको भजन गाइरहनु आवश्यक नरहेको भन्नुहुँदै नराम्रो कामको आलोचना गरेर सरकारलाई सहयोग गरिदिन मीडियाकर्मीलाई आग्रह गर्नुभयो।
मर्यादित मीडियाले, अनुशासित मीडियाले मीडियाको जे चाहिँ भूमिका हो त्यो चाहिँ राम्रोसँग पूरा गरिदियो भने सरकार चाहिँ रेस्पोन्सिभ हुन बाध्य हुन्छ जनताको समस्या प्रति। सरकारले सुनै फला पनि त्यो सुन त कामै लाग्दैन भनिदिएको हुन्छ, होइन? त्यो पनि त मीडियाको भूमिका होइन होला। नराम्रो काम गरिरहेको छ भने त्यहाँ चाहिँ निर्मम रूपले प्रहार गर्नु पर्यो। सहीलाई सही भन्न सक्ने, गलतलाई गलत भन्न सक्ने, सरकारलाई रेस्पोन्सिभ बनाउन सक्ने। हामी के भन्छ भने पत्रकारको काम भनेको खालि सरकारको विरोध गर्ने हो। त्यही भएर डिस्ट्रक्टिभ हुनबाट जोगाउनलाई कन्स्ट्रक्टिभ प्रेस हुनु पर्यो। हामी बढी रेस्पोन्सिभ हुन चाहन्छौँ, बढी रेस्पोन्सिभ बनाउनुहोला तपाईँले। हामी बढी एकाउन्टेबल हुन चाहन्छौँ, त्यो एकाउन्टेबल बनाइदिनु होला, त्यसमा चाहिँ योगदान दिनु होला तपाईँले, सहयोग गर्नु होला। सरकारको भजन गाउनु पर्दैन र भ्रष्टाचार पनि त ढाकछोप नगरिदिनु होला, मन्त्रीहरूको प्रशंसा गर्नु पर्दैन, तर सही काम गर्नलाई प्रेरित पनि गरिदिनु होला।
संग्रहालय उद्घाटन समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका रियालले आम संचार माध्यमको इतिहास बुझाउन मीडिया संग्रहालय ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताउनु भएको छ। कान्तिपुर सिटी कलेजले हिजो काठमाण्डुमा आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै वहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गर्नुभएको छ। मन्त्री पाण्डेले हिजो आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नुभएको हो। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको 12 अग्लो हिमाल ब्रोड पीकको एउटै सिजनमा दुई पटक आरोहण गर्नुभएको हो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती कर्मचारी ऐन फास्ट ट्र्याकबाट पारित गर्ने गरी मन्त्रालयले काम अगाडि बढ़ाएको बताउनु भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर 7 हिजो आयोजित कार्यक्रममा मन्त्री गुप्ताले 8 वर्षदेखि अल्पत्र हुँदै आएको संघीय निजामती ऐन पारित भएपछि स्थानीय तहको व्यतिथि अन्त्य हुने र मन्त्रालयबाट हुने सरूवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन बनाइने जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले संसदबाट श्रम सम्बन्धी ऐन संशोधन समयमा हुन नसक्दा मेन पावर व्यवसायको नवीकरण लगायतका काममा समस्या उत्पन्न भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा श्रम मन्त्री भण्डारीले ऐनले लगातार 2 वर्षसम्म वार्षिक 100 जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेन पावर व्यवसायको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाउ मार्फत नवीकरण गर्नु परिरहेको बताउनुभयो। बैठकमा सांसदहरूले विभिन्न देशका कूटनीतिक नियोगहरूबाट मागपत्र प्रमाणीकरण नभइरहेको विषयमा मागपत्र प्रमाणीकरण हुनु पूर्व ती देशमा जाने कामदारले तिर्नुपर्ने शुल्क निर्धारण गर्नुपर्ने ईपीएस लागू भएका कोरिया लगायतका देशमा श्रमिकलाई आफूले चाहेको एयरलाइन्समा जान सक्ने व्यवस्था गर्नुपर्ने लगायतका विषयमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकले सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा हिजो भएको छलफलमा महिला विकास शाखा जिल्लाबाट खारेज भएपछि त्यस अन्तर्गत कार्यरत 300 भन्दा बढ़ी सामाजिक परिचालिकाहरूको व्यवस्थापन गर्नुपर्ने सरकारवाला पक्षले माग गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सृजना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताउनु भएको छ। हिजो नेकपा एमाले सामाजिक सेवा विभागको 10 बैठकमा महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुन सकेन भन्ने कुराको दृष्टान्त बंगलादेशको घटना भएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटिको बैठक भदौ 9 गतेदेखि बस्ने भएको छ। पार्टी महासचिव घनश्याम भूषालले भदौ 9, 10 र 11 गते बिहान काठमाण्डुमा बैठक बस्न लागेको जानकारी दिनुभयो। उहाँले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचना निर्माण लगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो। बाजुरामा विद्युत सेवा अनियमित हुँदा दैनिक कामकाजमा समस्या भएको छ। राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य शुरू भएको 8 वर्ष भइसक्दा पनि विद्युत सेवा नियमित नहुँदा व्यापारी, व्यवसायी, विद्यार्थी लगायत विभिन्न प्रशासनिक कार्यमा समस्या भएको हो। संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बिजुली कहिले आउने कहिले नआउने भइरहेछ। यो मात्रडीमा हामीलाई धेरै समस्या भइरहेछ। म गर्न पनि बत्ती नआएपछि कसरी पढ्नु, कसरी लेख्नु?
सदरमुकाम मार्तडी स्थित मालिका मावि कक्षा 12 अध्ययनरत छात्रा बुढीनन्दा नगरपालिका वडा नम्बर 7 सरला विक बाजुरामा विद्युत सेवा अनियमित हुँदा हाल सरलाको जस्तै समस्या यहाँका प्राय सबै स्थानीय नागरिकले दैनिक व्यवहार परिरहेको छ। जिल्लामा राष्ट्रिय प्रसारण लाइन जडान कार्यको शुरूआत गरिएको करिब 8 वर्ष पुगिसक्दा समेत व्यवस्थित भई नियमित सञ्चालनमा नआउँदा स्थानीयलाई प्रशासनिक तथा दैनिक जीवनमा गर्नुपर्ने कार्यहरूमा बाधा पुगेको छ। बुढीगंगा नगरपालिका ताप्राका एकजना कुटानी पिसानी व्यवसायी सञ्जय थापा,
हामीलाई धेरै समस्या भएको छ, बनाउनु पर्यो भने समस्या भयो भने त्यसलाई बरु एक दुई दिन बन्द गरेर सुचारू गरोस्।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले भने 11 केबी विद्युत प्रसारण हुँदै आएको बाजुराको विद्युत सेवा 33 केबीमा स्तरोन्नति गर्ने गरी काम भइरहेकाले केही दिनमै विद्युत सेवा निरन्तर हुने जनाएको छ। बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झा,
झन्डै झन्डै 200 पोल जति हामीले टेस्ट गरिसकेका छौँ, मार्तरीसम्म झन्डै 400 पोलमा अझै टेस्टिङ गर्नुपर्नेछ। टेस्टिङ भइसकेर 33 केबी हाम्रो चार्ज भइसकेपछि विद्युत हजुरले फिल गर्नुहुन्छ, त्यो चिज कति कन्टिन्युटी बढ्यो, कस्तो राम्रो आइरहेछ।
बारम्बार अवरुद्ध भइरहने विद्युत समस्याले सबैभन्दा बढी व्यापारी व्यवसायी विद्यार्थी र प्रशासनिक कार्यका लागि सदरमुकाम मार्तडी आउने स्थानीय बढी मारमा पर्ने गरेका छन्। विद्युत समस्या समाधान गरी नागरिकको दैनिकी सहज बनाउन के पहल गरिराख्नु भएको छ त? प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल,
5-6 वर्ष अगाडि टेन्डर भएर काम नगरेर 1 करोड भन्दा बढीको काम बाँकी नै थियो, त्यो काम अघिल्लो महिना 15 दिन जति उहाँहरूले गर्नुभएको, अहिले पनि त्यही कामलाई निरन्तरता दिनु भएको छ, त्यही हिसाबले पनि अलिकति डिस्टर्ब भएको छ। त्यसलाई मरमत गर्दा कहिले काहीँ कानेर बिग्रियो भने पत्ता लगाउन पनि लामो समय लाग्ने, त्यसो हुनाले पनि यो प्राविधिकहरू लगाइरहेछन्।
जिल्लाभर सेवा दिने गरी 2073 सालबाट जडान कार्य शुरूआत गरिएको विद्युतको राष्ट्रिय प्रसारण लाइन बाजुराका 3 स्थानीय तहमा जडान गरी सञ्चालनमा आइसकेको र बाँकी क्षेत्रमा जडान कार्य जारी भए पनि अनियमित सेवा भएको भन्दै स्थानीय नागरिक सशंकित हुन थालेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको संसदले 37 वर्षीय पायटोङ टान सिनावात्रालाई हिजो प्रधानमन्त्री निर्वाचित गरेको छ। गठबन्धनमा रहेका अन्य 10 दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउथाई पार्टीले पायटोङ टानलाई आफ्नो उम्मेद्वारको रूपमा चयन गरेको थियो। फेउथाई पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पायटोङ टानलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रिया मार्फत अनुमोदनका लागि हिजै संसदमा प्रस्तुत गरेको थियो। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी 100 दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ। कार्ययोजनाले मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र सुधार क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रित द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने कार्यक्रम अघि सारेको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूलाई 100 दिनको कार्ययोजना निर्माण गरेर काम बढाउन निर्देशन दिनुभएको थियो। अर्थ मन्त्रालयले तयार पारेको 100 दिने कार्ययोजनाले आन्तरिक राजस्व परिचालन रणनीति 2081 कार्यान्वयन शुरू गर्ने, भन्सार मूल्याङ्कनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने कार्यक्रम अघि सारेको छ। कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा 10% मूल्यवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको अभौतिकीकरण गर्ने उल्लेख गरिएको छ। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि 2081 तयार गरी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्ने लगायतका विषयहरू उल्लेख गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमता नियमावली र संस्थाको संगठन एवं व्यवस्थापन सर्वेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ। मन्त्री खड्काको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको बोर्ड बैठकमा उहाँले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको संगठन तथा व्यवस्थापन सर्वेलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो। मन्त्री खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्र मार्फत आर्थिक वर्ष 2080-81 सञ्चालित कार्यक्रम र कार्ययोजनाहरूको प्रगतिको समीक्षा र आर्थिक वर्ष 2081-82 वार्षिक कार्यक्रम तथा बजेट, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन लगायतका विषयहरूमा जानकारी गराउनु भएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनशीपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका 14 खेलाडीले जनै 3 लाख रुपियाँ, प्रशिक्षकलाई 2 लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनै 1,20,000 रुपियाँ पुरस्कार दिने सरकारले बिहिबार बसेको मन्त्री परिषदले निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेप कार्यकारी समितिको शुक्रबार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई काभा महिला नेशनल लीग भलिबल टोलीलाई नगद पुरस्कारका लागि सिफारिश गर्ने निर्णय गरेको राखेपले जनाएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 13.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका 5 थामेमा अचानक बाढ़ी गाउँमा पस्दा आसपासका 20 घर, स्वास्थ्य संस्था र विद्यालयमा पूर्ण क्षति, 140 जनाको उद्धार। दुधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह। समयमै किसानलाई रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काबा महिला भलिबल प्रतियोगितामा सहभागी 14 नेपाली खेलाड़ीलाई जनै 3,00,000 रूपियाँ सहित सम्मान गर्ने सरकारको निर्णय। र थाइल्याण्डको प्रधानमन्त्रीमा 37 पाए टोङ टान निर्वाचित। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।